यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। राजनीतिक स्थायित्व, विकास र सुशासनको माध्यमबाट देशलाई समृद्धितर्फ लैजानुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। राष्ट्रपतिद्वारा मन्त्री परिषदको सिफारिशमा बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुख नियुक्त। संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अघि बढ़नुपर्ने उप प्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको भनाई। र हमासका शीर्ष नेता इस्माइल हानियाको तेहरानमा हत्या।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नु भएको छ। मन्त्री परिषदको सिफारिशमा नेपालको संविधान बमोजिम राष्ट्रपति पौडेलले बागमती प्रदेश प्रमुखमा कैलालीका दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा रोल्पाका कृष्ण बहादुर घरती मगर र कर्णाली प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशीलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसअघि राष्ट्रपति पौडेलले बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरसन र कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई आजै मन्त्री परिषदको सिफारिशमा नेपालको संविधान बमोजिम पदमुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व, विकास र सुशासनको माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताउनु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा दिल्ली रमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले आज आयोजना गरेको पुरस्कार वितरण समारोहमा राष्ट्रपति पौडेलले आफूसँग भएको क्षमतालाई देश र जनताको हितको लागि सबैले समर्पित गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। राष्ट्रपति पौडेलले शान्ति, अहिंसा, स्वतन्त्रता र लोकतन्त्रको पक्षधर डाक्टर रेग्मीको योगदान नेपालको शिक्षा क्षेत्रमा प्रेरणादायी रहेको र त्यसले असल काममा लाग्न सधैँ प्रेरित गर्ने पनि बताउनुभयो। उहाँले डाक्टर दिल्ली रमण रेग्मीले आफ्नो सम्पूर्ण जायजेथा देशहितका लागि सरकारलाई हस्तान्तरण गर्नुभएको कुरालाई सबैले मनन गरेर अगाडि बढ़नुपर्ने बताउनुभयो। समारोहमा राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकार भैरव रिसाललाई डाक्टर दिल्ली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार 2080 प्रदान गर्नुभएको छ। वरिष्ठ पत्रकार भैरव रिसाललाई 1,00,000 रूपियाँ राशि र सम्मान पत्र सहितको डाक्टर दिल्ली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार 2080 प्रदान गर्नुभयो। यस्तै डाक्टर दिल्ली रमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार 2080 जापानी सहयोग नियोग जाइका सम्मानित भएको छ। राष्ट्रपति पौडेलले जाइकालाई प्रदान गर्नुभएको डाक्टर दिल्ली रमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार 2080 जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले ग्रहण गर्नुभयो। समारोहमा राष्ट्रपति पौडेलले नेपालको शिक्षा, खानेपानी, स्वास्थ्य, गरीबी निवारणको क्षेत्रमा जाइकाको सहयोगको सराहना गर्दै जाइका जस्तो अन्तर्राष्ट्रिय निकायलाई पुरस्कृत गर्न पाउँदा खुशी लागेको बताउनुभयो। कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले दिल्ली रमण कल्याणी रेग्मी स्मारक पुस्तकालयलाई थप व्यवस्थित र प्रविधि मैत्री बनाउने गरी सरकारले काम शुरू गरेको बताउनुभयो। समारोहमा शिक्षा सचिव दीपक काफले डाक्टर दिल्ली रमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिका अध्यक्ष गोपाल छ्याक्छा राई लगायत वक्ताहरूले त्यस पुस्तकालयबाट विभिन्न वर्ग र तबकाका व्यक्तिहरूले लाभ लिन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पुस्तकालयलाई अझ प्रभावकारी ढंगले अगाडि बढ़ाइने बताउनुभयो। सरकारले नेपाली सेनाका बलादीकृत रथी अशोक राज सिग्देललाई कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी तोक्न सिफारिश गरेको छ। मन्त्री परिषदको 80 साउन 14 गते सोमबार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले यही साउन 25 गतेदेखि लागू हुने गरी बलादीकृत रथी सिग्देललाई कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ। यसै गरी मन्त्री परिषद बैठकले चिकित्सा शिक्षा आयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका निकायहरूमा 59 तथा महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका कार्यालय र कार्यक्रमहरूका लागि राजपत्रांकित तृतीय श्रेणी वा सो सरहका 11 अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै अस्तिको मन्त्री परिषद बैठकले चीन, अस्ट्रेलिया, रूस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत नेपाली आवासीय राजदूतहरूलाई 15 दिनभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने, विभिन्न 18 देशहरूका लागि आवासीय नेपाली राजदूत नियुक्तिका लागि सिफारिश गर्ने तथा विभिन्न 22 जना नेपाल सरकारका राजपत्रांकित विशिष्ट श्रेणीका अधिकृत सचिवहरूको सरूवा गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढ़ी भन्दा बढ़ी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र आएर सहयोग गर्न स्विजरल्याण्ड सरकारलाई आग्रह गर्नुभएको छ। नेपालका लागि स्विजरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनीले प्रधानमन्त्री निवास बालुवाटारमा आज गर्नुभएको भेटमा प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताउनुभयो। उहाँले समावेशी लोकतान्त्रिक संरचनाको विकासका लागि स्विजरल्याण्डको अभ्यास स्थापित भएको उल्लेख गर्नुहुँदै नेपाल सरकारले लोकतन्त्रको सबलीकरण गर्दै राज्यका संरचनालाई तल्लो तहका जनताप्रति उत्तरदायी बनाउने प्रयत्न गरिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले प्रत्यक्ष वैदेशिक लगानी बढ़ाउन सरकारले आवश्यक सुधारात्मक कार्य गरिने प्रतिबद्धता व्यक्त गर्नुहुँदै हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा 50 मुलुकबाट उत्साहजनक सहभागिता भएको उल्लेख गर्नुभयो। नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटिलाई पूर्णता दिन अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा 3 सदस्यीय कार्यदल गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको केन्द्रीय कमिटि बैठकले सबै प्रदेशले केन्द्रीय सदस्यका लागि केन्द्रमा पठाएको सिफारिशका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी कार्यदलले पदाधिकारी र केन्द्रीय सदस्यको नाम सिफारिश गर्ने निर्णय गरेको नेता सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो। यस्तै बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तुको समीक्षाका साथै पार्टीको भावी कार्ययोजनाबारे पनि छलफल भएको नेता पाण्डेयले बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका जिल्ला अध्यक्षहरूको भेला भोलि र पर्सी काठमाडौँमा हुने भएको छ। भेलामा 77 जिल्लाका अध्यक्षहरूले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। भेलामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको नीति विचार सिद्धान्त लगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरूलाई निर्देशन गर्नुहुनेछ भने पार्टीका पूर्व अध्यक्ष पशुपति शमशेर जबरा, निर्देशन समितिका अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनी र नेताहरूले पार्टी संगठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रम समेत रहेको पार्टीले जनाएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ़नुपर्ने बताउनु भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा आज ललितपुरमा आयोजित 32 प्रकाश स्मृति दिवस तथा 30 प्रकाश मानवाधिकार पुरस्कार वितरण कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले लोकतन्त्र नभई मानवाधिकार प्रयोगको अवस्था रहँदैन भन्नेमा सरकार प्रष्ट र यसको संरक्षणका लागि प्रतिबद्ध रहेको धारणा राख्नुभयो। उपप्रधानमन्त्री पौडेलले मानवाधिकारको संरक्षणका लागि राज्यलाई जिम्मेवार बनाउन र नेपालमा न्याय मर्ने छैन भन्ने विश्वास दिलाउन सबै मिलेर थप कार्य गर्न आवश्यक रहेकोमा जोड़ दिनुभयो। इन्सेकका संस्थापक अध्यक्ष तथा मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेल, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले मानव अधिकारको रक्षाका लागि मानव अधिकारका विषयमा व्यापक सचेतता जगाउन आवश्यक रहेको बताउनुभयो। सो अवसरमा गत वर्ष 29 प्रकाश मानवाधिकार पुरस्कार कपिल वस्तुकी रूकैया खातुनलाई प्रदान गरिएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले रेडियो नेपाल सबैले सुन्ने राष्ट्रिय माध्यमको रूपमा विस्तार हुनुपर्नेमा जोड़ दिनुभएको छ। रेडियो नेपाल सिंहदरबारमा आज आयोजित स्वागत कार्यक्रममा संचार मन्त्री गुरूङले विज्ञान प्रविधिको विकसित माध्यमहरूसँग प्रतिस्पर्धा गरी रेडियो नेपालले आफ्नो प्रसारणलाई समृद्ध बनाई राष्ट्रको बलियो प्रसारण संस्थाको रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले रेडियो नेपालको विकास र सुधारका लागि समयानुकूल कानूनी नीतिगत सहयोग गर्न सरकार तत्पर रहेको पनि बताउनुभयो।
रेडियो नेपाल रेडियो राष्ट्रको हामीले भन्नुपर्ने हो। उसले दावा गरिरहेको छ, त्यसमा हामीले त्यसमा त्यो दावा भएन भन्न पनि सक्दैनौ। कामले पनि जवाब दिन सकेका छैनौँ, हामीले जवाब दिनु पर्दैन पर्थ्यो। त्यो सरकारले दिनुपर्छ, त्यो मन्त्रीले दिनुपर्थ्यो, त्यो सचिवले दिनुपर्थ्यो, या प्रबन्धकको छ त्यसले दिनुपर्थ्यो, सञ्चार समितिले दिनुपर्थ्यो। रेडियो नेपाललाई कसरी समृद्ध बनाउने, व्यवस्थित बनाउने, सुरुमा त स्रोत चाहिँ प्रयोग गर्नु पर्यो। स्रोत पुगेन कि, कानूनको चाहिँ केही आधारहरू बनेन कि, प्रशासनमा चाहिँ कमजोरी भयो कि, जनशक्तिमा चाहिँ कम भयो कि, त्यसको चाहिँ के अरे सुझाव उहाँले दिनुहोस्। तर अबको दिनमा रेडियो नेपाल नेपालको सबभन्दा, हामी त बयान त गर्छौँ नि, सबभन्दा पुरानो रेडियो त हुँदै हो। एउटा घर पनि छैन हाम्रो रेडियो नेपालको पहुँच नपुग्यो भन्नु सक्नुपर्छ हामीले। र यति यति जनताको बिचमा त पुग्यो, कतिले सुन्यो त, कतिले सुन्छ त्यो भन्न सक्नुपर्छ हामीले। त्यसको लागि चाहिँ मैले चाहिँ एउटा मिनिस्टरको हैसियतले के गर्नुपर्छ म सब कुरा तयार छु।
संचार मन्त्री गुरूङले रेडियो नेपाल आर्थिक रूपमा सबल हुँदै जनतालाई सुसूचित गराउने भूमिकामा रही सरकारको सहयोगीका रूपमा रहन सम्बन्धित निकाय, संघ संगठन तथा कर्मचारी सबैलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका आर्यालले रेडियो नेपालको संरचनात्मक, प्रविधिगत र व्यवस्थापकीय सुधार गरी वित्तीय र व्यावसायिक क्षमता प्रवर्धन गर्न मन्त्रालयले सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपालको विगत र वर्तमान अवस्थाको बारेमा जानकारी गराउनुहुँदै रेडियो नेपालले सार्वजनिक प्रसारण सेवाको ढाँचामा आफ्नो प्रसारण सामग्रीलाई रूपान्तरण गर्दै अगाडि बढ़ेको बताउनुभयो। कार्यक्रममा रेडियो नेपालका नायब कार्यकारी निर्देशक चन्द्रभूषण लाल दासले रेडियो नेपालले आफ्नो प्रसारण पहुँच देशका सम्पूर्ण भूभागमा पुर्याउन क्रियाशील रहेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले आवश्यक नीतिगत सुधार सहित पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल पर्यटन बोर्डले आज आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले सार्वजनिक निजी साझेदारीको बोर्डलाई प्रभावकारी ढंगले सञ्चालन गर्दै पर्यटनलाई चलायमान बनाउन निर्देशन दिनुभयो। नेपालमा पर्यटनको अथाह सम्भावना रहेको उल्लेख गर्नुहुँदै मन्त्री पाण्डेले पर्यटनलाई थप चलायमान बनाउन अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति आवश्यक भएको बताउनुभयो। गृहमन्त्री रमेश लेखकले मुलुकभरका कारागारमा कैदीबन्दीको संख्या क्षमताभन्दा बढ़ी रहेकाले कारागारको नयाँ भवन निर्माण र भौतिक संरचना थप्नु आवश्यक भएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले कारागारको भौतिक संरचना थप गर्नुपर्ने, कैदीबन्दीको स्वास्थ्य उपचारदेखि सीधा रकम वृद्धि लगायत समग्र विषय व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन जरूरी रहेको बताउनुभयो। मन्त्री लेखकले बाल सुधार गृहमा बसेका बाल बालिकाको आधारभूत मौलिक हक अधिकार र मानव अधिकार संरक्षण एवं सुरक्षामा प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसै गरी उहाँले देशमा शान्ति, सुरक्षा, अमन चयन स्थापित गर्न तथा सुशासनको प्रत्याभूति एवं सुनिश्चितताका लागि केही कानून संशोधन, परिमार्जन र नयाँ निर्माणमा आफू लागि परेको बताउनुभयो। मनसूनजन्य विपदबाट 77 जिल्ला प्रभावित रहेको जानकारी दिनुहुँदै मन्त्री लेखकले प्राकृतिक विपद न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीको विकास, घटनापछि उद्धार र राहतका लागि सरकार लागि परेको बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले वर्तमान सरकार हल्ला र प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको बताउनु भएको छ। राहदानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षणपछि प्रतिक्रिया दिनुहुँदै उहाँले सरकार कुनै सस्तो लोकप्रियताका लागि र हल्ला गर्नका लागि नभएर काम गर्न आएको बताउनुभयो। नेपाली कंग्रेस र नेकपा एमाले यो देशमा ठूलो राजनीतिक परिवर्तनका साक्षी र सहयात्री रहेको तथा दुवै दलका नेताहरूले धेरै कुरा बुझेर र देशको आवश्यकता हेरेर नै सहकार्य गरेकाले यो सरकारको स्थायित्वको बारेमा प्रश्न नगर्न मन्त्री डाक्टर राणाले आग्रह गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक अन्य देशको अभ्यासलाई समेत अध्ययन गरेर अगाडि बढ़ाउने बताउनु भएको छ। उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री भण्डारीले विद्युतीय व्यापार विधेयक 2080 सम्बन्धमा छलफल भइरहेको र सम्बन्धित क्षेत्रका विज्ञहरूसँग समेत थप छलफल गरी अगाडि बढ़ाइने बताउनुभयो। मन्त्री भण्डारीले यसबाट मुलुकको व्यापार घाटा न्यूनीकरण तथा विश्व बजारले हाम्रा उत्पादित वस्तुहरू चिन्ने सम्बन्धमा पनि सहयोग पुग्ने भएकाले संशोधनकर्ताका विचारलाई समेत समावेश गरी त्यसलाई समृद्ध बनाउने र चालू अधिवेशनबाट नै विधेयक पारित गर्ने गरी अगाडि बढ़ाउने बताउनुभयो। संसदको महिला तथा सामाजिक मामिला समितिमा विकासको मूल प्रवाहमा आउन नसकेका जाति वर्ग र समुदायको भाषा संरक्षणका सम्बन्धमा छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले लोपोन्मुख जात जातिका भाषा जोगाउन त्यो भाषा बोल्नेको संख्या वृद्धि गर्नुपर्ने कुरामा जोड़ दिनुभयो। बैठकमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले विभिन्न 76 जात जाति भाषाकै कारण राज्यको मूल प्रवाहमा आउन नसकेको बताउनुभयो। बाँकेको राप्ती नदीमा भत्किएको तटबन्ध निर्माण नहुँदा स्थानीयवासी वर्षायाममा डुबान र कटानको जोखिममा रहन बाध्य छन्। भत्किएको तटबन्ध तत्काल मरमत नगरिए वरपरका 6 गाउँ नै डुबानमा पर्ने भन्दै समयमै मरमत गर्न स्थानीयले माग गरेका छन्। बाँकेबाट संवाददाता मुहम्मद आलम खानको रिपोर्ट।
बाँकेको राप्ती नदीमा भत्किएको तटबन्ध निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन्। राप्ती सुनारी गाउँपालिका साथ फतेपुरमा भत्किएको तटबन्ध निर्माण नभएपछि स्थानीयवासी डुबानको तरासमा बस्न बाध्य भएको स्थानीयवासीहरूको भनाइ छ। बाँकेको राप्ती सोनारी गाउँपालिका वार्ड नम्बर 7 र नरैनापुर गाउँपालिकाको वार्ड नम्बर 6 बस्ती र उर्वरा भूमि जोगाउने भन्दै तटबन्ध निर्माणमा सरकारले गर्दै आएको लगानी बर्खाको भेल सँगै बग्ने गरेको छ। यसपटक पनि बर्खा लागेपछि नागरिकको आँखामा छारो हल्न नियन्त्रणका नाममा थुपारेका ढुङ्गासँगै अघिल्लो वर्षमा बनाएका तटबन्ध समेत राप्तीले बगाएको छ। राप्ती सुनारी गाउँपालिकाका देउपुरा, पिपरहवा, खल्ला, झगडिया, गेदुवा, गंगापुर, सोनवर्षा, कुदर, बेटुवा, कुडुवा लगायतका बस्तीमा जोखिम बढ़िरहेको छ। सरकारको भने ध्यान त्यसतर्फ जान सकेको छैन। आलम खान, रेडियो नेपाल, बाँके।
गैराती आएको भीषण वर्षापछिको बाढ़ीका कारण पर्वतको सदरमुकाम कुष्माका 45 घर जोखिममा परेका छन्। कुष्मा बजारको 0 किमी भन्दा माथि रहेको गजौटे खोलामा आएको गिर्ग्यान सहितको बाढ़ीले पुरिएपछि सिंगो बस्ती नै जोखिममा परेको हो। सिन्धुलीमा पछिल्लो समय धान, मकै, आलु, गोलभेडा लगायत अन्य अन्न र तरकारी बारीमा विकासे बिउ बिजनको प्रयोग बढ़दै गएपछि रैथाने बालीहरू लोप हुने अवस्थामा पुगेका छन्। उत्पादन धेरै हुने लोपमा किसानहरू स्थानीय रैथाने बाली छोडेर विकासे बालीतर्फ आकर्षित हुँदा रैथाने बाली लोप हुने अवस्थामा पुगेको हो। सिन्धुलीबाट संवाददाता कमल सरला सुनुवारको रिपोर्ट।
डबलै बढी फल्छ क्या हाइब्रिड चाहिँ, तरकारी चाहिँ हाइब्रिडै लाउने गरे। लोकल अब काउलीहरू पनि सानो सानो हुन्छ, एक पावको फल्छ भने हाइब्रिड 2 केजीसम्मको फल्छ।
सिन्धुलीकी रेणुका तामाङ उत्पादन धेरै हुने भएपछि हाइब्रिड तथा विकासे बालीतर्फ आकर्षित भएको बताउँदै उहाँले जस्तै अर्का किसान पवित्र राई माझीले पनि पछिल्लो समय धेरै किसानको रुचाइ विकासे बाली रहेको बताउनु भयो। मानिसलाई खानको लागि स्थानीय अर्ग्यानिक उत्पादन राम्रो हुने भए पनि विकासे बालीतर्फ किसान आकर्षित भइरहँदा स्थानीय रैथाने बाली नेपाली लोप हुने हो कि भन्ने चिन्ता छ उहाँलाई।
पहिले श्रेष्ठ मोटो धान भन्ने लाउँथे पाखा भित्तामा, पहिलेको पुरानो धान नै स्वादिलो हो, तर अब अहिले स्वादिलो भन्दा पनि पहिलेको दाँचोमा जग्गा जमिन अब सबैको घट्दो रूपमा गएको छ, अनि त्यसले गर्दाखेरि नै जुन धेरै फल्छ त्यही नै लगाउने।
स्थानीय बिउ बिजनलाई पनि कृषि प्राविधिकहरूको उचित सल्लाह परामर्श लिएर उत्पादन बढाउन सक्ने सम्भावना भए पनि त्यतातिर कसैको ध्यान पुगेको छैन। स्थानीय बिउ तथा उत्पादनलाई विकासे बालीले विस्थापित गरिसकेको र स्थानीय बिउ बिजन लगाउँछु भन्दा पनि पाइ नै छाडेको बताउनुहुन्छ अर्का किसान विमला थापा।
समग्रमा हेर्दाखेरि चाहिँ जति पनि स्थानीय गरैठाने वस्तुहरू छन् ती वस्तुहरू चाहिँ लोप भएर अब नयाँ उन्नत जातको भनेर आएको छ, बिउ बिजन खोज्दा पनि पाइएको अवस्था चाहिँ छैन।
कृषि विकास कार्यालय सिन्धुरीको प्रमुख अरूण खनालले भने रैथाने बालीको विभिन्न कार्यक्रम तथा प्रचार प्रसार गरेर संरक्षण गर्ने बताउनुभयो।
रैथाने बालीको बिउ बिजनको लागि जात दर्ता गर्नको लागि प्रदेश सरकारले गर्न सक्छ विभिन्न कार्यक्रमहरू मार्फत, अबका दिनहरूमा स्थानीय जातहरूलाई दर्ता गरेर त्यसको संकलन र प्रचार प्रसार गर्ने कार्यक्रम राख्दैछ।
स्थानीय उत्पादनलाई जोगाउन र यसको संरक्षणको लागि प्रचार प्रसार गरी स्वदेशी उत्पादनलाई बजारीकरण गर्न तिनै तहको सरकारले विशेष ध्यान दिन आवश्यक छ। कम्बल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
अब अन्तर्राष्ट्रिय समाचार। प्यालेस्टिनी समूह हमासका शीर्ष नेता इस्माइल हानियाको इरानको राजधानी तेहरानमा हत्या भएको छ। इजरायलले तेहरानमा गरेको आक्रमणमा हानियाको निधन भएको हमासद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। इरान र प्यालेस्टाइनले आक्रमण इजरायलले गरेको आरोप लगाए पनि इजरायलले कुनै प्रतिक्रिया जनाएको छैन। इरानका नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएको केही क्षणपछि हमासका राजनीतिक विभाग प्रमुख हानियाको इजरायली आक्रमणमा मृत्यु भएको थियो। हानिया मंगलबार इरानी राष्ट्रपति मसूद पेजेस्कियनको शपथ ग्रहण समारोहमा भाग लिन तेहरान पुग्नु भएको थियो। गाजा युद्ध विरामका प्रमुख योजनाकार 62 वर्षीय हानियाको निधनले युद्ध विराम अझै ढिला हुन सक्ने समाचारमा जनाइएको छ। बैंक अफ जापानले 17 वर्षमा दोस्रो पटक ब्याजदर बढ़ाएपछि बुधबार डलरको तुलनामा ऐनको भाव बढ़ेको छ। एक दशक भन्दा बढ़ी समयदेखि अस्थिर अर्थतन्त्रलाई चलायमान बनाउन र मुद्रास्फीतिलाई स्थिर बनाउन बैंक अफ जापानले ध्यान ब्याजदर वृद्धिमा केन्द्रित गरेको छ। सन् 2000 पहिलो पटक गरिएको यो वृद्धि मार्च महिनामा शून्यदेखि 0.1% हाराहारीमा पुगेको छ।
उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले रोजगारी तथा स्वरोजगारी सृजनामा महत्वपूर्ण योगदान दिने घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्धनमा सरकारले ध्यान दिने बताउनु भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग बुधबार अर्थ मन्त्रालयमा भएको भेटघाटमा अर्थमन्त्री पौडेलले घरेलु तथा साना उद्योगका पक्षमा आवश्यक नीति नियम कानून निर्देशिका ल्याउन मन्त्रालय तयार रहेको स्पष्ट पार्नुभयो। सरकारले सबै खालका उद्योग व्यवसाय रोजगारी उत्पादन उत्पादकत्व लगायतका क्षेत्रमा देखिएका समस्या समाधानका विषयहरूमा सूक्ष्म रूपमा अध्ययन गरिरहेको अर्थमन्त्रीले उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण भूमिकामा रहेका मुलुकका उद्योगी व्यवसायीबाट प्राप्त राय सुझावलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। भेटघाटमा महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले मुलुकको अर्थतन्त्रको संभागका रूपमा रहेका लघु घरेलु तथा साना उद्योगको अवस्था हाल दयनीय रहेकोले राहत तथा उद्धारका पक्षमा प्रभावकारी कदम चाल्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बुधबार नेपाली शेयर बजारको कारोबार हालसम्मकै उच्च रकम बराबरको भएर नयाँ रेकर्ड निर्माण गरेको छ। यस्तै नेप्सेमा 21,91,15,00,000 रुपियाँ बराबरको शेयरको किनबेच भएको छ। यस्तै कारोबार रकम हालसम्मकै उच्च रकम हो। यसअघि 2078 साउन 31 गते नेप्सेमा 21,64,00,000,000 शेयरको किनबेच भएको थियो। बुधबारको कारोबार रकम पछि नेपाली शेयर बजारमा नयाँ रेकर्ड निर्माण भएको हो। यस्तै नेप्से परिसूचक 64.25 अंकले बढेर 2,760.90 बिन्दुमा पुगेको छ। बुधबार 10 कम्पनीहरूको शेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन 11 कम्पनीहरूको शेयर मूल्य 9% भन्दा बढ़ीले बढ़ेको छ। बुधबार बजारका 13 उपसमूह मध्ये 13 उपसमूहको परिसूचक वृद्धि भएको छ, जसमध्ये वित्त उपसमूहको परिसूचकमा सर्वाधिक 8.08% बढ़ेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक अन्य देशकोलाई समेत अध्ययन गरेर अगाडि बढ़ाउने बताउनु भएको छ। उद्योग तथा वाणिज्य र संघ तथा उपभोक्ता हित समितिको बुधबार बसेको बैठकमा मन्त्री भण्डारीले विद्युतीय व्यापार विधेयक 2080 सम्बन्धमा छलफल भइरहेको र सम्बन्धित क्षेत्रका विज्ञहरूसँग समेत छलफल अघि बढाउने बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपालका प्रिन्स दाल पेरिस ओलम्पिक्सको तेस्रो खेलमा पनि पराजित भएका छन्। अनुभवी तथा युरोपमा तीन पटक विभिन्न प्रतियोगितामा तीन काँस्य विजेता मिसा जिल्भरम्यानसँग सोझो सेटमा पराजित भएका हुन्। मिसाले प्रिन्सलाई 22-12 र 21-10 सोझो सेटमा पराजित गरे। मिसाको यो चौथो ओलम्पिक हो। यसअघि उनले लन्डन, रियो र टोकियो ओलम्पिक्समा प्रतिस्पर्धा गरेका थिए। 35 वर्षका मिसाले 17 पटक वर्ल्ड च्याम्पियनशिप खेलिसकेका छन्। उनले सन् 2019 र सन् 2023 युरोपियन गेम्स र 2022 युरोपियन च्याम्पियनशिपमा काँस्य जितेका थिए। युवा खेलाड़ी प्रिन्स नेपालबाट ओलम्पिक्समा सहभागी हुने पहिलो ब्याडमिन्टन खेलाड़ी हुन्। प्रिन्स पहिलो खेलमा डेनमार्कका विश्व नम्बर 2 खेलाड़ी भिक्टर एलेक्ससँग र दोस्रो खेलमा आयरल्याण्डका न्याथ न्युङसँग सोझो सेटमा पराजित भएका थिए। तेस्रो खेल अगाडि नै प्रिन्स समूह चरणबाट बाहिरिसकेका थिए। नेपालबाट सहभागी 7 मध्ये 6 खेलाड़ी पहिलो चरणबाट बाहिरिसकेका छन्, जसमध्ये पौडीका एलेक्जर चाहले राष्ट्रिय रेकर्ड कायम गरेका थिए। अब नेपालको तर्फबाट सन्तोषी श्रेष्ठले म्याराथनमा सहभागिता जनाउन बाँकी छ। संकटा क्लबले ललित स्मृति एन्फा यु18 युथ लीगमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ। सादुबाडु स्थित एन्फा मैदानमा बुधबार भएको खेलमा संकटाले आर्मीलाई 2-1 गोलन्तले पराजित गरेको हो। दोस्रो जितसँगै संकटाले 6 खेलमा 6 अङ्क जोडेको छ। संकटा 7 स्थानमा उक्लिएको छ। आर्मी समान खेलबाट 4 अङ्कका साथ 9 स्थानमा झरेको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय वम। अब मौसम आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरही केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी बागमती लुम्बिनी सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा मधेस गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 7.2 मिलीमिटर। काठमाडौँको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 62.2 मिलीमिटर। पोखराको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 72.4 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम 26.4 डिग्री सेल्सियस, वर्षा 15.3 मिलीमिटर। र दिपालको अधिकतम तापक्रम 33.6 डिग्री सेल्सियस, न्यूनतम 26.6 डिग्री सेल्सियस, वर्षा 18 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राजनैतिक स्थायित्व, विकास र सुशासनको माध्यमबाट देशलाई समृद्धितर्फ लैजानुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। राष्ट्रपतिद्वारा मन्त्री परिषदको सिफारिशमा बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुख नियुक्त। संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अघि बढ़नुपर्ने उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको भनाई। र हमासका शीर्ष नेता इस्माइल हानियाको तेहरानमा हत्या। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।